नमस्कार, म जया लुइटेल। साहस रेडियो कार्यक्रममा तपाईँलाई स्वागत छ। साहसको यो 24 भाग हो। नेपालमा भएको सशस्त्र द्वन्द सकिएको पनि 10 वर्ष भइसक्यो, तर त्यसका असरहरू अझै वर्षौँसम्म रहिरहन्छन्। पीडितका परिवारहरू न्याय पर्खेर बसिरहेका छन्। हामी द्वन्दकै कारण महिलाले भोगेका भोगाइलाई यस कार्यक्रममा समेट्छौँ। साहस रेडियो कार्यक्रम द स्टोरी किचनले उत्पादन गर्छ। आजको अङ्कमा हामी विभिन्न जिल्लाका हाम्रा साथीहरूसँग तपाईँलाई भेटाउँछौँ। उहाँहरूमध्ये कतिले परिवार गुमाउनु भएको छ, यातना भोग्नु भएको छ। आफू जस्तै पीडा भोगेका महिलाहरूलाई खोज्दै उहाँहरू गाउँ गाउँ पुग्नुहुन्छ र महिलाका जीवनगाथा हामी माझ ल्याउनुहुन्छ।
नमस्कार, म चन्द्रकला उप्रेती, बाँके संवाददाता, साहस कार्यक्रममा सम्झना घरती मगरसँग कुरा गर्न गइरहेको छु। सम्झनाजी, हजुरले सशस्त्र द्वन्दकालमा भोगेका पीडाहरू भनिदिनुहोस् न।
म 1 महिनाकी हुँदाखेरि खेत रोप्दा रोप्दै गरेको अवस्थाबाट मेरो बुवालाई प्रहरीको समूह आएर हत्कडी लाएर कुटपिट गर्दै पट्टी बाँधेर अनि लियो रे। लिइसकेपछि लिएर मारिसकेको रहेछ, लास्ट त पाएन रे। पछि 1 हप्तापछि आमाहरूले खबर पाउनु भएको रे। म 1 महिनाको हुँदाखेरि बुवाको त्यसरी बुवा गुमाएँ। 1 महिनाको सुत्केरी भएको मेरो आमालाई त्यहाँदेखि बुवालाई मारिसकेपछि लगातार यातनाहरू दिने, शारीरिक मानसिक यातनाहरू दिने। त्यस्तो गर्दा गर्दै दुई वर्षकी पुगेकी हुँदा 2 वर्षपछि आमालाई पनि मारियो, यातना दिदी मारियो। अनि त्यो त मलाई थाहा थिएन। पछि समाज जब म थाहा पाउने भए यस्तो भयो रे, तिम्रो बुवा आमालाई यस्तो भयो भन्ने कुरा मैले समाजदेखि सुनेकी हुँ। अनि त्यति त म थाहा भएन। अनि जब म जान्ने भएँ, म बुझ्ने भएँ, 5-7 वर्षको उमेरमा भएँ, त्यतिखेर बल्ल मलाई चेतना आयो। मैले थाहा पाएँ कि म त अरूको घरमा पो रहेछु। त्यतिखेर मलाई कति पीडा हुन्थ्यो त्यो त म कसरी भन्न सक्छु अहिले। अनि त्यतिखेर मलाई थाहा भयो कि चेतना आयो कि अब मेरो आमा बुवा त खोइ त, मैले त आमा भन्न जाने कि छैन, बुवा भन्नै जाने कि छैन, मैले त कहिले पनि बुवामा भनेकै छैन, शब्द नै निकालेको छैन। अनि मेरो साथीहरूले बुवा आमा भन्दाखेरि, बुवामाको माया पाइराख्दाखेरि, त्यतिखेर मलाई कति पीडा हुन्थ्यो त्यो त कसरी भन्न सक्छु। मेरो मनमा जुन पीडा थियो त्यो अरू कहाँ गएर पोख्ने ठाउँ पनि थिएन। खोइ त मेरो बुवा आमा कहाँ हुनुहुन्छ भनेर सोध्ने ठाउँ पनि पाएकी थिइनँ। मनमनै जलेर बसिराख्नु परेको थियो रुँदै। बुवामा नहुँदाखेरि कति पीडा हुँदो रहेछ, खाना टाइममा खान पाइँदो रहेनछ, लाउन पाइँदो रहेनछ, अनि शिक्षाबाट पनि वञ्चित, अरू मान्छेहरूको व्यवहारमा पनि फरक हुँदो रहेछ बुवामा नभएपछि। पढ्न पनि पाइएन टाइममा, अरूको घरमा बच्चाहरू हेर्दै भाँडाहरू माझ्दै त्यस्तो काम गरेर हुर्कियो। आमा बुवाको मायाबाट वञ्चित त भइयो, तर अरू शिक्षा स्वास्थ्य जुन छ त्यो त कुरै नगरौँ। आमा बुवाको मायाबाट वञ्चित भइयो भनेपछि त त्यो केही पनि नपाइँदो रहेछ आमा बुवा नभएको मान्छेले।
चन्द्रकलाका श्रीमान पनि द्वन्दकालका बेला राज्य पक्षबाट बेपत्ता पारिनु भयो। चन्द्रकला एक्लैले आफ्ना 3 सन्तान हुर्काउनु भयो। चन्द्रकलाले आफ्नै छोरी उमेरकी सम्झनासँग कुरा गर्नुभएको छ, जसले द्वन्दका बेला आफ्ना बुवा र आमा दुवैजनालाई गुमाउनु भएको थियो। सम्झनासँग कुरा गर्दा तपाईँलाई कस्तो महसुस भयो चन्द्रकलाजी?
इन्टरभ्यू लिने क्रममा चाहिँ मलाई यति भकानो छुटेर आयो कि त्यति भकानो छुट्दा छुट्दै नै उहाँको चाहिँ इन्टरभ्यू लिँदै जाँदाखेरि चाहिँ मलाई मेरो आफ्नो याद आयो। जबसम्म सम्झना घरती मगरले चाहिँ आफ्नो बुबा आमा दुइटै गुमाउँदाखेरिको पीडा, र म त मेरो पनि 2060 मङ्सिर 23 गते मेरो श्रीमानजी तत्कालीन साई सेनाले सोधपुछको क्रममा बेपत्ता पारे, हालसम्म पनि थाहा नभएको अवस्थामा चाहिँ मैले त कमसेकम मेरा छोराछोरीलाई बुबा आमा दुइटैको माया दिएर राखेको छु, र आज यो ठाउँमा पुर्याएँ, जे जस्तो खाना लाउन दिन सकेँ, जस्तो खालको शिक्षा दिन सकेँ मैले दिएँ। जब द्वन्दको क्रममा सम्झना जस्तो कतिले चाहिँ आफ्नो बुवा आमा गुमाउनु परेको होला भन्ने चाहिँ मलाई त्यो पीडा लागेर आयो।
कार्यक्रम साहसमा म तपाईँलाई अब बाँके जिल्लाबाट कञ्चनपुर लैजान्छु। हाम्रा साथी ममताले द्वन्दमा श्रीमान गुमाएकी एकजना महिलासँग कुरा गर्दै हुनुहुन्छ। शान्ति जोशीका श्रीमान 2062 सालमा बित्नुभयो। घटना घटेको 11 वर्ष बितिसक्दा समेत हरेक दिन उहाँको मनमा एउटै प्रश्न उठ्छ, मेरा निर्दोष श्रीमानलाई किन र कसले मार्यो। धेरै द्वन्द्व प्रभावितको यो प्रश्नको जवाफ राज्यले दिन सकेको छैन।
मेरो श्रीमान छँदै मलाई कुनै ठाउँमा पनि त्यति अप्ठ्यारो थिएन, समाजले पनि मान्थे, घर परिवारले पनि मान्थे, मलाई कुनै काममा पनि अवसर पाइन्थ्यो। त्यसपछि श्रीमान बितेपछि अब 81 श्रीमान बित्नुभयो, त्यसपछि मलाई गर्ने अवहेलना, नराम्रो दृष्टिकोणहरू फरक हुँदै गयो के। श्रीमान सधैँ एउटैमा थिए, घर परिवारसँगै बस्थे, अहिले चाहिँ मलाई घर परिवारले के गर्यो भन्दाखेरि श्रीमान मरेको सालभरि पनि भएको थिएन होइन, त्यति बेला मेरो सासू ससुराले, मेरो जेठाजुहरूले मलाई चाहिँ अलग्गै पार्नुभयो। त्यो पीडा मलाई कति लाग्यो होला, 1 वर्ष पनि भएको थिएन श्रीमान बितेको। त्यतिखेर मलाई चाहिँ के भन्यो भन्दाखेरि, ल ठिकै छ, हाम्रो धेरै परिवार छ, हाम्रो धेरै ठुलो परिवार छौँ, केटाकेटीहरू धेरै छन्, हजुर एक्लै हुनुहुन्छ, अलग्गै बस्दा ठिक हुन्छ भनेर भन्यो। फेरि मैले भने अलग्गै कहाँ जाउँ, म एक्लै अलग्गै बस्न सक्दिनँ, मेरो श्रीमान पनि बितिए, छोरी पनि पेटमा छ, गर्भमा छ। त्यो अवस्थामा घर परिवारले चाहिँ मलाई छुट्याएर सानो 1 कोठाको झुब्री माथि खर हालेर तल लिपेको हुन्छ नि, त्यो गरेर मलाई अलग्गै बसाउनु भयो। त्यो घर पनि त्यो पनि नदिने हिसाबमा थिएँ, तर मैले भने उनको विचार के थियो भन्दाखेरि, म माइत गइरहन्थेँ कि, पेटमा बच्चा भयो, मलाई मन नलाग्ने, श्रीमान घरमा नभएपछि त मनै लाग्दैन, फेरि त्यस्तो घटना सुने मलाई घरमा बस्ने मनै नलाग्ने, त्यसपछि म माइत गइरहने। उनको सोचाइ भनेको के रहेछ भन्दाखेरि, त्यो माइत के त माइतमा बस्थे, के त त्यसले पहिले जान्छे भनेर म प्रति कतै विश्वास नराखेको। अब कुनै काममा भनौँ, कुनै मैले सानो काम पनि बिग्रियो भनेपछि धेरै ठुलो लिने घर परिवारले, समाजले पनि, पहिला त घर परिवार सचेत हुनु पऱ्यो, त्यसपछि समाजले पनि गर्छ कि। घर परिवारको व्यवहार देखेर त समाजले पनि नराम्रो व्यवहार देखाउँछ, त्यस्तो छ। अहिले चाहिँ अब त्यति साह्रो छैन होइन, धेरै अत्याचारी छैन, अलिअलि घर परिवारमा बढी छ, तर समाजले चाहिँ, समाज चाहिँ परिवर्तन हुँदै गएको छ, मनमा विभिन्न कुराहरू खेलाइरहने। उही घटनालाई सोचेर अहिलेसम्म मैले दिमाग मेरो चाहिँ अलि कमजोर भइसक्यो, मलाई केही पनि होस् हुन्न, यो भने यो मैले नभने घर परिवारले या समाजले जसले पनि मलाई सानो कुरा भनेपछि झर्लङ्ग गरेर मलाई रिस उठ्छ, कसैसँग पनि बोल्न मन लाग्दैन, मेरो मानसिक तनावहरू बढी छ।
शान्ति जोशीले द्वन्द्वमा श्रीमान गुमाएपछि भोगेका पीडा अन्तर्वार्ता लिने ममताले पनि बुझ्न सक्नुहुन्छ। ममताका बुवाको द्वन्द्वकालमै हत्या भएको थियो, जति बेला उहाँ 3 वर्षको हुनुहुन्थ्यो। आमाले हुर्काएकी ममताले आफ्नी आमाको साहस देख्नु भएको छ, अनि बुवा नहुँदा समाजसँग आमाको लडाइँ देख्नु भएको छ।
म आफू पनि एउटा दन्तपीडित परिवारबाट हुनाले म अन्तर्वार्ता दिने मानिसहरूका पीडाहरू सहजै बुझ्न सक्छु। पहिले त मलाई लाग्थ्यो कि म यस्तो कामहरू नगर्दाखेरि म मात्र रहेछु यति दुःखी, मेरो परिवार मात्र रहेछ यति दुःखी भन्ने लाग्थ्यो। तर आजभोलि त्यो काम गर्दै जाँदा मैले आफूभन्दा पनि अझ धेरै द्वन्द्वबाट प्रभावित महिलाहरूलाई देखेकी छु। हामीले त हाम्रा बुवालाई गुमाएका थियौँ, मम्मीले आफ्ना श्रीमानलाई। एकल महिला भएपछि समाजले हेर्ने दृष्टिकोण नै फरक हुन्छ, त्यही भएर त यहाँ सबैले भोगेका भोगाइहरू फरक छन्। तर सबैको मन दुखेको छ, त्यही दुखेको मन लिएर न्यायका लागि लड्दैछौँ। त्यही द्वन्द्वकालका घटनाका कारण अहिले पनि समाजमा बाँच्न अप्ठ्यारो भएको छ। त्यही अप्ठ्यारोमा जीवन बाँच्नुभएकी एकजना दिदीसँग साथी लक्ष्मीले कुरा गर्नुभएको छ।
केही काम गर्न सकिँदैन, काम नगरेपछि अब अरू आफ्नो केही छैन, यताउता जागिर पेसा जस्तो, अनि त्यसैले अब अलि अशक्तै भएर अनि पीडित नै जस्तो सम्झेर आफूलाई एकदमै नराम्रो अवस्था जस्तो लाग्छ आफूलाई। एक जग्गा घाँस खान दिने के भयो त भनेर अब राम्रो तरिकाले बस्न दिने राम्रो गर्नु नि थियो के र, अब कामै प्यारो भने जस्तो अब त्यतिखेर अशक्त भएँ अब यसलाई, अनि केही गर्न नसक्ने अब अलि सन्चो भएपछि उनीहरूले उपचारहरू गरिदिएपछि अलि के विषेक भएपछि अब त्यति काम गर्न त सक्थेन म, अब यसलाई घरमै लगेर पुर्याइदिनुपर्छ, अब यसले त्यति गर्न सक्दैन भनेर उहाँहरूले घरमा लगेर पुर्याइदिनु भयो। म आफै गएको त होइन, अनि घरमा पनि त्यति राम्रो सम्बन्ध त भएन, अब घरमा पनि कामै भएपछि आफूले केही न केही आफूबाट प्रगति यताउता राम्रो भएपछि मात्रै सबैले रुचाउने रहेछन् के अरे, अब केही आफूले गर्न नसकिने त्यसपछि अब श्रीमानले पनि त्यति राम्रो उ गरेर हेर्नुहुन्न मलाई, अनि त्यसरी शङ्का पनि गर्नुहुन्छ अब यसलाई के भयो कसो गयो। पहिला त काम पनि यताउति गर्थे, अलि बलियो भयो जस्तो मान्थे, अहिले अब यसलाई के भएर यस्तो काम नगर्ने। अनि
एउटा महिलाले भोगेको भोगाइहरू, एउटा महिला भएर जन्मिसकेपछिका भोगाइहरू, उहाँले जुन भन्नुभयो बिचमा भएको उहाँको घटनाको कारणले गर्दा अहिले परेका असरहरू मैले सुने होइन, मलाई एकदमै दुःख लाग्यो। मैले पहिला के सोच्थेँ भनेपछि अलिकति सानो केही चुप पऱ्यो भने चाहिँ म जस्तो पीडित कोही पनि छैन भन्ने सोच्थेँ, तर जुन म हिजो उहाँको मैले इन्टरभ्यू लिएँ होइन, मैले उहाँको इन्टरभ्यू लिँदाखेरि चाहिँ मलाई एकदमै गाह्रो भयो कि। मैले अनि त्यसपछि सोचेँ होइन, म त एकदमै छु, म त एकदमै खुसी छु, मलाई त केही पनि भएको छैन उहाँको घटना हेरेको त, मलाई एउटा केही पनि होइन। जुन उहाँ यो निन्चा परेर आफ्नो श्रीमानलाई आफ्नो घर परिवारलाई कसैलेलाई पनि भन्न सक्नु भएको छैन कि मलाई यस्तो भएको छ, मलाई सबैभन्दा पीड चाहिँ त्यही यही लाग्यो कि उहाँको आर्थिकदेखिबाट सामाजिकदेखिबाट लिएर होइन स्वास्थ्य एकदमै नाजुक छ। श्रीमानले विश्वासै मान्न, जुन त्यो घटना भएको कारणले गर्दा श्रीमानसँग राम्रो सम्बन्ध नभएको कारणले गर्दा उहाँले भोगेका भोगाइहरू, उहाँले भोगेका स्वास्थ्य सम्बन्धीका भोगाइहरू नराम गाह्रो भएको उहाँलाई त्यो भोगाइहरूले गर्दा मलाई एकदमै दुःख लाग्यो। अनि मलाई चाहिँ के लाग्यो भनेपछि मैले चाहिँ यस्तो सम्बन्धी काम गर्नुपर्छ, मैले उहाँहरूको बाहिर आवाज ल्याउनुपर्छ भन्ने चाहिँ मलाई एउटा प्रेरणा पनि मिल्यो।
मरे काती चेला मरे काती दीदी बहिनी, मरे काती चेला पाउनु दुख पाइयो संकट काल का मेला पाउनो।
म हीरा भण्डारी जिल्ला कञ्चनपुर देखि, म द्वन्द्व पीडित परिवार हो। द्वन्द्वले के गर्यो भन्ने बारेमा म सानो एउटा कविता सुनाउन गइरहेकी छु। भाइ भागले नपुग्ने भयो, भाइलाई मारी खायो, हामी जनता गरिबमाथि संकट काल लगायो, काला काला बादलले सेता घेरी झार्यो, ठाउँ ठाउँमा भिडान्त गर्यो, कति जनता मार्यो, गाउँघरमा सर्च गर्यो, बजारतिर गस्ती बगायो, रगतका खोला मेरा गाउँघर बस्ती, बन पाखा खोला नाला रगत बगायो, लक्ष्मी जस्तै महिलालाई विधवा बनायो, के पायो नि केलियो नि ज्यानै नै गुमायो, बाबा बाबा भन्ने बच्चा टुरा बनायो, नभयो नेपालको विकास द्वन्द्व मात्रै भयो, अमूल्य मानव जीवन विकालैमा गयो, कतिलाई बेपत्ता पार्यो, कति दियो मारी, आमा बुवा छोरा छोरी अलपत्र पारी।
नमस्कार बाबु, मोरिक नाउँ लक्ष्मी चौधरी हो, देखत भुली गाविस वार्ड नम्बर 9 कटानमे बैठुँ, संकट काल लगैला हेरो डन्ड पीरी ठुटुँ, मै मोर छाई बेपत्ता, मै घाइटे पारके मारकुट कैला, मैले मर्नावस्थामे बटुँ हेरो। 59 सालमे 3 जने आर्मी हेरो अइला, ते मोर छाइक नाउँ लेके कला फलाने घरे पुगल कि नै हाम्रो ब्यारिक मनसे छोड देली, कला हेरो ब्यारिकके नाउँ नै बटैला, मनैये भर चिन्हले बटुँ, उही हे भेटाइले से उही से पुछले से सायद सत्य तथ्य बताएत कि नै कि दोषी मै वही बनैबु हेरो, उही हे करा करा कारवाही करे परी हेरो, करा से करा कारवाही करे परी, मोर लड़का का छैमे पढ़ना बच्चा का न्याय कैले रहे, अन्याय कैले रहे, महिते न्याय दिहाय पड़ल। ये 2058 साल फागुन 13 गते के दिन हो हेरो बाबू, छाय हेटे मारोर के तरालीम लबडा के ऊपर से कृपाल ढाक के हैं लई गिला हेरो, मै बिहान के खबर पाइनु हेर स्कूल के विद्यार्थी कल हेर टर छ हे लैगिल मै रुट रुट हेर रान नारायण बराइक के घर पुग्नु हेर मै त डगर फे नै देख्न हो गइनु बल्ले उहर से घूम के घर अइनु हेर मोर छाई हे मार देला कि बचैला कह के मै ठाउँ ठाउँ फेर कन्हस रिकॉर्ड देनु इ बच्चा हे ना मार देह कहे बेर हेर मै त्रा बीमार पड़ गइनु वह लगले घाइटे होके कन्हस बेहोश हो गइनु मई मरवा फे पैनु हेर ढेकी पटकल हेर सिन के है 70 जन हुन के टीम रहिन हेर मजगावक रही और अर्जुनी ब्यारिक के रही थे रो 77 फे रही साई सेना फे रही थे रो
लक्ष्मी अहिले पनि आफ्नी छोरी को खोजी में हुनुहुन्छ। हाम्रो न्याय संवाददाता हीराका श्रीमान पनि द्वन्द्वकै बेला तत्कालीन शाही नेपाली सेनाद्वारा बेपत्ता पारिनु भएको थियो। हीरा अहिले पनि आफ्नो श्रीमानको खोजीमै हुनुहुन्छ। कञ्चनपुरबाट हामी तपाईँलाई अब चाहिँ जुम्ला लग्दैछौँ। जुम्लामा हाम्रा न्याय संवाददाता बेलु रोकायासँग तपाईँलाई सुनाउन अर्को एकजना महिलाको जीवन भोगाई छ।
नमस्कार, म बेलु रोकाया जुम्ला जिल्लाबाट साहस रेडियो कार्यक्रममा सम्पूर्ण साहस रेडियो सुनेर बस्नुहुने श्रोताहरूलाई स्वागत गर्न चाहन्छु। विगत सशस्त्र द्वन्द्वको समयमा महिला भएकै कारणले हाम्रा नपढे नलेखेका महिलाहरू मात्र नभएर शिक्षित जागिरे महिलाहरूले पनि विभिन्न यातनाहरू भोग्नु परेको थियो। जसमध्ये आज मसँग कुराकानी गर्दै हुनुहुन्छ द्वन्द्व पीडित दिदी। दिदी नमस्ते।
नमस्ते बहिनी,
के छ, सन्चै हुनुहुन्छ?
हजुर सन्चै छौँ। 2060 सालमा पौष महिनाको 3 गतेको दिनमा मलाई पुरै हिरासतमा पक्राउ परेको थिएँ। त्यो कारण के थियो भन्दा चिटिक दियो र द्वन्द्व पीडित दुइटै पक्षको काम गर्दो रहेछ। मैले त्यो चिटिक लिने बापत मैले किनभने कालीकोटको एउटा माओवादीको कमान्डरसँग त्यो मेरो चिटिक फेला पऱ्यो। 1 महिनापछि त्यो चिटिक ओसार पसार गरेको। त्यसपछि 3 जना आर्मी र प्रहरीको गुप्तचर आएर मलाई मेरो घर खोजतलास गरेर एउटा पनि केही नराखेर उना कुना सब हेऱ्यो। मेरो बालबच्चाको किताब कापी पनि टौटिगाएर मेरो खोजतलास गर्यो। त्यहाँबाट मलाई र मेरो श्रीमानलाई पक्रेर लियो। म अघिल्लो दिन खुट्टा मड्केर म अशक्त थिएँ, मेरो खुट्टा सुनिरहेको थियो, म पीडामा थिएँ, पुरै छटपटिरहेको थिएँ। मेरो घरमा बाइकहरू गाडी केही थिएन, मैले हिँडेर जानु पर्थ्यो। सदरमुकाम कम्तीमा पनि 1.5 घन्टा टाढा थियो त्यो आर्मीको क्याम्पमा जाँदालाई। अनि 3 जना त्यो गुप्तचरले मेरो श्रीमानलाई मलाई आर्मी क्याम्पभित्र लिए। अनि त्यहाँ लिइसकेपछि मेजरले मलाई र मेरो श्रीमानलाई एक एक गरेर पुरै सोध्न लाग्यो, क्वेसन कहाँ के कति काम गर्नुहुन्छ के गर्नुहुन्छ। मैले त माओवादीको एउटा महिलालाई छोपेर ल्याएको छु, पक्रेर ल्याएको छु भन्ने त्यस्ता कुराहरू ठाउँ ठाउँ आफ्नो अफिसमा सबै खबर गऱ्यो। अनि मलाई पुरै त्यहाँ के भन्यो भनेपछि तपाईँले यस्ता काम गर्ने भनेर मलाई एकदमै धाकधम्की देखाएर दर तलास देखायौँ। अनि म एकदमै हात्तिएँ, छटपटाएँ, मलाई त के हुन्छ कस्तो हुन्छ, मलाई त हिँ मार्छन् कि अनि इजल लुट्छन् कि ममाथि के पो हुने हो, गोली हान्ने हुन् कि भनेर मैले त अघिल्लो दिनको त्यो जुन चाहिँ खुट्टा मड्केको पीडा बिर्सेर म एकदमै पीडित भएँ। म दिन पुताउनु पनि गाह्रो भयो, उनीहरूले भात दिए धेरै, गाई भैँसीलाई कुडो दिए जस्तै, मलाई त खाने मन पनि लागेन। अनि साह्रो समस्या भयो, दिनभरि त्यहाँ बसेँ। बेलुकापट्टि पुरै प्रहरी उ गरेर हिरासतमा महिला प्रहरी समेत लिएर आएँ, त्यहीँ गएँ। अनि त्यहाँ गइसकेपछि मलाई एकदमै गाह्रो भयो। भोलि छोड्छ पर्सि छोड्छ भन्दै अघिल्लो दिन बिहेबार थियो, शुक्रबारको दिन छोड्छ भन्ने त्यो दिन पनि बित्यो, शनिबार त शनिबार भयो, अब आइतबार जान्छ भन्दै उसले त्यो 90 दिन नजरबन्द भनेर पुरै मलाई त्यहाँ राख्यो एकदमै। तर मलाई अरू तनाव भइरह्यो, नजरबन्द राख्यो, मेरो बच्चाले दुध खान पाएन, मेरो बच्चा नाबालक 2 वर्षको थियो, मेरी आमा पनि पुरै खाना नखाएर 75 दिनसम्म रात दिन रोयो र छोरीको शोक गरेर तमाक चुरुट खान सुरु गर्नुभयो। अनि पीडा भयो, आमा 60 वर्षको हुनुहुन्थ्यो, मेरै पीडले आमाको ज्यान 4-5 महिनापछि गयो। अनि बच्चाले दुध खान पाएन, मेरो श्रीमान पुरै रक्सी खाने भयो, रक्सी खाएर पुरै बेलुकापट्टि पागल जस्तै भएर जाने, राति सङ्कटकालको बेला अब कहाँबाट गोली लाग्ने हो, कहाँ मर्छ भन्ने भएन, मेरो बच्चालाई रक्षा गर्ने मान्छे पनि भएन, घरको जान परिवारको बिचल्ली भयो, बच्चाको पढाइमा समस्या आयो, बच्चा पनि अहिले समस्या पढाइ अलि कमजोरै छ, किनभने त्यति सानो उमेरमा उनीले के खाउँ के लाउँ भन्ने बाल अधिकार हरण भयो। तलीबाट आर्मी प्रहरी रिसाउँछन्, माथिबाट माओवादी आइरहन्छन्। मेरो ऊ दुर्गम ठाउँमा थियो, दुई दुई घन्टाको बाटो हिँड्नु पर्थ्यो बम ल्याउने र राख्ने आफू। उसले माओवादीले मेरो टेबलमा बिरामी जाने टेबलमा अनि लिएर जाऊ भन्दा नमान्ने, अनि तलीबाट गस्ती घर गरेर आउने अनि मलाई सोध्ने, अनि त्यो गस्तीले हानेर माओवादी मरेपछि भोलि मैले बेहोर्नुपर्ने त्यो माओवादी तेरै कारणले मऱ्यो भनेर त्यस्ता यातना पनि पाइयो। बाटोमा खोल तरास पनि भयो, तलीबाट गएपछि आर्मीले खोल्ने, माथिबाट आउँदाखेरि पुले उसले माओवादीले हामी यहाँ छौँ भनेर जिल्लामा खबर पुग्यो भने हामी मऱ्यौँ भने भोलि तँलाई हामी राख्ने छैनौँ, तेरो घर परिवारलाई गर्छौँ भन्ने, तेरा जस्तै काम गर्ने सस्तै पढेका हाम्रो पार्टीमा धेरैजना छन् भन्ने माओवादीले पनि त्यस्तो यातना धेरै भयो क्या। अनि मैले लेबी र चन्द्र पनि दिएँ, मैले लेबी चन्द्र 1.5 लाख रुपियाँ जति खर्च भयो, पट्टबाट तलब बुझ्यो कि जुत्ता ल्याइदियो भन्ने, लुगा ल्याइदियो भन्ने, अनि पैसा नगर ल्याऊ भन्ने, अनि तिमीले तलब खाछौ कि नाइ भनेर घरिघरि महिना मऱ्यो कि सोधिहाल्ने, एकदमै महँगीको जमाना, तलब कम त्यतिखेर, अनि घर परिवार पाल्ने कि उनलाई दिने, साह्रै दुःख पाइयो।
नमस्कार, म हुकुमा कुमारी मल्ल साई, म साहस रेडियो कार्यक्रमका लागि कालीकोट बसेर काम गर्छु। द्वन्द्वकालको बेला मेरो बुबालाई तत्कालीन विद्रोही समूह माओवादीले 1958 सालमा अपहरण गर्यो। बुबा 6-7 महिनापछि फर्किनुभयो, तर पहिला जस्तो स्वास्थ्य हुनुहुन्थेन। त्यस बेला म 14-15 वर्षकी थिएँ। आमाले घर परिवार कसरी चलाउनु भयो, आमाले के भन्नुभयो, बुबालाई कस्तो थियो भनेर म मेरी आमा सुनपुरासँग कुरा गर्दछु।
बुबालाई 58 साल मङ्सिर 8 गते राति माओवादी आएर सुतौँ भनिकन लाग्नु भएको थियो। बाहिर बोलाएर जाँदाखेरि अब तिमीले के भन्छ, खोइ बाहिर अब माओवादी हुने कि भनिकन धाकधम्की दिसियो कि के गर्छ, त्यहाँ बाहिरबाटै चप्पल पनि गोडाएर नलगाइकन अपहरण गरी लिए। अपहरण गरी लिइसकेपछि अब श्रीमान कतातिर लिचियो खोइ मलाई रातको विषयमा थाहा भएन। अब अरू जहान पनि अनि बिसल्ली गरेर भगाए। मैले त अनि 3-4 दिनमा पर चिल्खाया छन्, अपहरण गरी लिएर चिल्खाया भन्ने ठाउँमा राखेका छन्, आम्ने कब्जामा राखेका छन् भन्न सुन्थेँ। त्यहाँ अब मन्य सरर अरिकन कुटेँ, पिटेँ, अब मुसोले हालिकन पनि पेले उँदा भन्ने ठाउँमा ल्याएर अनि फेरि 2-4 दिन त्यहीँ पनि राखेँ। त्यहाँ माओवादीको कार्यक्रम अब राख्ने दिउँसो कार्यक्रम अन्य त्यस्तो अरे 4 दिनसम्म त्यहाँ उँदा भन्ने ठाउँमा राखेँ पछाडि। अनि त्यो पटक अनि घरतिर ल्याएँ। मेरो घर कस्तो स्थिति थियो भने एकातिर झान बिसली अरेर भगाइदिए, अर्कातिर श्रीमान अनि लगेका थिए त्यस्तो गरिकन कुटपिट गरिकन, अनि मेरा 60 वटा मेरा बार्खा चिया ती बार्खा पनि हानेर लैगयो, एउटा भुइँसी चियो त्यो पनि, अनि अन्न पानी भाँडाकुँडाहरू पनि सबै टकेटुली गरिकन अनि माओवादीले लगे के लगेर। म कस्तो थिएँ भने मेरा दिमागले सोच्न र कामन्न खान पिन भन्ने केटाकेटी बालबालिका मैले लगाउन नसक्ने स्थिति थियो मेरो। अब छोराछोरीकन मैले कस्तो गरेँ, ओल्ला पल्ला घरका छिमेकीलाई मैले मानु मुठो अब रोही धोइकन मागिकन ल्याएँ, सानसाना भाँडाहरू पनि मागी ल्याएर मैले दिदीबहिनीको घर्दै कहिले कोइको घर्दै कहिले कोइको घर्दै मागी ल्याएको पकाएर पनि खुवाएँ त्यस्तो। अनि पछाडि 2-4 दिन पछाडि 1-2 दिन त मैले आगो पनि बालेकी होइन। बुवालाई बसेर आफै हिँडिकन आउन नसक्ने भएर माओवादीले लिएका हुन् के घाइते बनाएर। त्यो पटक पसेर अनि अब 2060 सालमा अनि फेरि लगेँ। राति म अब सुतिकै थिएँ 10-11 बजेतिर अनि मान्छेले बोकेर ल्याएँ कि, मान्छेले बोकेर ल्याएर अब ढेलो घजघज्याउने बेला अनि म अब त्यो माओवादी आएँ कि अब त्यो बेला कस्तो भने अगर अनि कस्तो हामीले धाकधम्की दिन्थ्यो भने अनि अरूको घर 2 जना छन् भने मेरो घर 4 जना पठाउने खाना खुवाउन, अनि अरू घर 4 जना पठाएँ मेरो घर 8 जना सिधै त्यस्तो गरिकन खाना खुवाउनु पर्दैछ। अब माओवादी आयो कि भनेर जर्क्याङ म जर्कने बेला पछाडि अनि ती माओवादीले बोकिकन ल्याएर हुन्थ्यो फालिगए। फालिसकेपछि म भोलिपल्ट बिहानै गएर परि चारले बाटी उत्तिसक खाला काठपाटी औषधि उत्तिसक खाला ल्याएँ, मुजानी ल्याएर कुट्याएर अनि छडो हालेँ क्या 7 दिनसम्म चुवाखोटो थपड्यौँ अनि त्यो उत्तिसक खाला छडो हाल्ने बेला 7 दिनपछि लौडाउँदो झुरिकन भाइरेबित त गर्ने हुनुभएको। अनि खाना त केही पनि खानु हुन्थेन, त्यो भएर अझ पछाडि आर्थिक अवस्था अब घर पनि लुटेर लैगे बाग्र पनि लैगे जेकै घरको लिएर अब म एकन मुठी मानु अब छिमेकी बाटी माइकन म छोराछोरीले खुवाउँछु भनेपछि मैले औषधि गर्ने मेरो ऊ भएन।
हुकुमाका बुवा सामान्य खेती किसानी गर्नुहुन्थ्यो। तत्कालीन विद्रोही समूहले दिएको यातना पश्चात हुकुमाका बुवालाई थुप्रै उपचार गरियो, तर उपचारका लागि पर्याप्त रकमको अभावमा गएको जेठमा उहाँको बुवाको मृत्यु भयो। आफै द्वन्द्वबाट प्रभावित भएर आफू जस्ता अरू दिदीबहिनीको घरमा कुरा गर्न पुगेका हाम्रा न्याय सम्वाददाताहरूले के महसुस गर्छन् त? हाम्रै सुर्खेतकी न्याय सम्वाददाता शीतल सिंह राठौर आफ्नो अनुभव सुनाउँदै हुनुहुन्छ।
म पनि आफै द्वन्द्व पीडित हौँ र मेरो अगाडि श्रीमानलाई त्यसरी हत्या गरेर मारियो, त्यो पीडा खपेर म कसरी बसेकी हुँला र बसेकै नै छु, नबसेर पक्के गर्नु र उनीहरू हाम्रो मेरो अगाडि पछाडि हिँडेछन् डुलेछन् तिनलाई मैले के नै गर्न सकेको छु र सकेको छैन। तर एउटा अहिले म स्टोरी किचनले मलाई एउटा सम्वाददाता हिसाबमा बोलायो, पाँच सात दिनको तालिममा म बसेँ। त्यो तालिम लिएर आइसकेपछि मैले त अब त्यस्ता प्रभावी साथीहरूको मैले रेकर्ड लिनुपर्छ भन्ने हिसाबले म गइसकेपछि कति उहाँले मसँग आशा राखेर आफूले त्यो समस्या पोख्नु भएको हुन्छ, त्यो वेदना पोख्नु भएको हुन्छ, त्यो वेदना मलाई यति आत्मा गलाउँछ कि तर मैले के गर्न सक्छु र त्यो वेदना मैले सुनेर जस्तो लाग्छ तर केही गर्न सक्दैन भनेर पनि मैले उहाँको आवाजलाई नलिउन पनि भएन, लिनु पर्यो। तर मैले आफूले न मेरो हातमा के नै छ र मैले के गर्न सक्छु र मैले सम्बन्धित ठाउँमा मैले उहाँको आवाज पुऱ्याइदिएँ भने पनि उहाँको कुनै न कुनै त्यो आवाजले गर्दाखेरि पनि केही राहत हुन्छ कि केही उहाँको भनौँ अब भनेका बोलेका शब्दहरू उहाँको जुन आशा अपेक्षा र उहाँको जुन छ घाउ त्यसमा केही मलमपट्टि लाग्छ कि भन्ने आस्था लागेको छ। हेरौँ मलाई सबभन्दा अप्ठ्यारो के लाग्छ भनेपछि म एउटा सम्वाददाता हिसाबले त्यहाँ गएकी हुन्छु, उहाँसँग रेकर्ड लिएर आएकी हुन्छु, उहाँले मसँग कति वेदना पोख्नु भएको हुन्छ र त्यो वेदनालाई मैले आफूले पुरा गर्न नपाउँदा म धेरै दुःखी छु।
हवस् त, हाम्रा न्याय सम्वाददाताको भगाई र यी कथाहरूसँगै हामी साहस रेडियो कार्यक्रमको अन्त्यमा आएका छौँ। ध्यान दिएर कार्यक्रम सुनिदिनु भयो, धेरै धेरै धन्यवाद। यो कार्यक्रम रेडियो नेपाल केही स्थानीय एफएम स्टेसनका साथै अनलाइनबाट पनि सुन्न सक्नुहुन्छ। सुझाव वा प्रतिक्रियाका लागि वा तपाईँ आफूले भोग्नुभएका द्वन्द्वका कथा सुनाउन चाहनुहुन्छ भने हामीलाई 01501097 कार्यालय समयमा फोन गरेर वा thestorykitchen@gmail.com इमेल लेख्न सक्नुहुन्छ। सहकर्मीहरू संगीता मयूर, रोसा श्रेष्ठ, पूर्णानन्द शर्मा, गणेश बस्नेत, सलिना उप्रेती र सुजाता ढुङ्गानासँगै म जया लुइटेललाई साहसको यस अङ्कबाट बिदा दिनुहोस्। नमस्कार, अर्को कार्यक्रममा फेरि भेटौँला।